मेरा प्रिय देशवासी नमस्कार। प्रत्येक मन की बात भन्दा अघि देशका प्रत्येक कुनाबाट सबै आयुवर्गका व्यक्तिहरूबाट मन की बातलाई लिएर धेरैभन्दा धेरै सुझावहरू आउने गर्छन्। आकाशवाणीमा नरेन्द्र मोदी एपमा माई गभर्मेन्टको माध्यमले फोनको माध्यमले रेकर्डेड म्यासेजको रूपमा सुझावहरू आउने गर्छन्। अनि जब म समय निकालेर ती सुझावहरू हेर्ने गर्छु मलाई एउटा सुखद अनुभूति हुने गर्छ। यति विघ्न विविधताले भरिएका जानकारीहरू प्राप्त हुन्छन्। देशको प्रत्येक कुनामा शक्तिको भण्डार पडिरहेको छ। साधकहरू झैँ समाजमा निरन्तर लागिपरेका मानिसहरूका अनगन्ती योगदान अनि अर्कोतिर सरकारको नजर नपरेको समस्याहरूको पनि रास लागेको देखिन्छ। सायद व्यवस्था पनि साथै मानिसहरू पनि ती समस्याहरूसित अभ्यस्त भइसकेका हुन्। अनि म पाउँछु नानीहरूका जिज्ञासा, युवाहरूका महत्वाकांक्षा, ठुलाहरूका अनुभवका निचोड, थरी थरीका कुराहरू अघि आउँछन्। प्रत्येक पल्ट जति पनि इनपुट्स मन की बातको निम्ति आउँछन् सरकारमा त्यसको डिटेल एनालाइसिस हुने गर्छ। सुझावहरू कस्ता छन्, गुनासोहरू के छन्, मानिसहरूका के कस्ता अनुभव छन्। साधारणत मानिस स्वभावैले अरूलाई सल्लाह दिने गर्छ। ट्रेनमा बसमा कसैलाई खोकी मात्र लाग्यो भने पनि यसो गर र त्यसो गर भनेर सल्लाह दिनेहरू निस्कन्छन्। सल्लाह दिनु, सुझाव दिनु यो सायद हाम्रो स्वभावमा नै निहित छ। पहिले मन की बातको बारेमा जब सुझावहरू आउँथे, सल्लाहहरू सुनिन्थे, पढ्न पाइन्थ्यो, त्यति बेला हाम्रो टिमलाई लाग्ने गर्थ्यो धेरजसो मान्छेलाई सल्लाह दिने बानी होला। तर जब हामीले अझ निहालेर गहिरोसित हेर्ने कोसिस गऱ्यौँ त्यति बेला साँच्चै म भाव विभोर भएँ। धेरजसो सुझाव पठाउने, मसम्म पुग्ने प्रयास गर्ने ती व्यक्तिहरू तिनै हुन् जसले साँच्चै नै आफ्नो जीवनमा केही न केही ठोस कार्य गरिरहेका हुन्छन्। आफ्नो बुद्धि, शक्ति, सामर्थ्य र परिस्थिति अनुसार केही राम्रो काम गर्न प्रयत्नरत छन्। यी कुराहरू ख्यालमा आउँदा मैले अनुभव गरेँ यी सुझावहरू सामान्य होइनन्, अनुभवका निष्कर्षबाट निस्केका सल्लाहहरू हुन्। कतिजनाको सोच हुन्छ उनीहरूले काम गरिरहेका ठाउँमा अझ धेरै मानिसहरूले यी विचार सुनेर उनीहरूको कामले व्यापक रूप लिन सक्यो भने अझ धेरै मानिस लाभान्वित हुन सक्छन्। यसै कारण उनीहरू सुझाव पठाउँछन्। मन की बातमा यसको प्रसङ्ग उठोस् भन्ने उनीहरूको स्वाभाविक इच्छा हुने गर्छ। मेरो दृष्टिमा यी कुराहरू अत्यन्त सकारात्मक हुन्। सबैभन्दा पहिले म ती सुझावहरू जुन साँच्चै कर्मयोगी र समाजका निम्ति काम गर्न सङ्कल्पित व्यक्तिहरूले पठाएका हुन् उनीहरूप्रति आभार व्यक्त गर्दछु। यति मात्र होइन, म जब यी कुराहरूको उल्लेख गर्दछु त्यति बेला धेरै अरू कुराहरू सम्झनामा आउँछन्। मलाई बडो आनन्द लाग्ने गर्छ। यसअघि मन की बातमा कतिले मलाई सुझाव दिएका थिए फुड वेस्ट हुँदैछ, त्यसबारेमा चिन्ता पनि व्यक्त गरेका थिए अनि मैले यो कुरा उल्लेख गरेको थिएँ। मैले उल्लेख गरेपछि नरेन्द्र मोदी एपमा माई गभर्मेन्टमा देशका अनेक स्थानबाट अनेक व्यक्तिले अनेक इनोभेटिभ आइडियाजसँगै फुड वेस्टबारे के प्रयोग हुँदैछ। मैले कहिले पनि सोचेको थिइनँ आज हाम्रो देशमा विशेष गरी युवा पिँढी धेरै अघिदेखि यसबारेमा काम गरिरहेको रहेछ। केही सामाजिक संस्थाहरूले यो काम गरेका कुरा त हामी धेरै वर्ष अघिदेखि जान्दथ्यौँ, तर मेरो देशको युवा पनि यसमा सहभागी छन् यो मलाई अलि ढिलो थाहा लाग्यो। कतिले मलाई भिडियो पठाएका छन्। कति स्थानहरूमा रोटी ब्याङ्क चलिरहेको छ। रोटी ब्याङ्कमा मानिसहरू रोटी सब्जी जम्मा गराउँछन् अनि निडी मानिसहरूलाई ती खानेकुरा प्राप्त पनि हुने गर्छ। दिनेलाई पनि सन्तुष्टि हुने गर्छ, लिनेले पनि आफूलाई हीन ठान्ने स्थिति आउँदैन। समाजको सहयोगले कस्ता कस्ता काम गर्न सकिन्छ यो एउटा उदाहरण हो। आज अप्रेल महिना पुरा भइरहेछ, आज अन्तिम दिन हो। 1 मईको दिन गुजरात अनि महाराष्ट्रको स्थापना दिवस हो। यस अवसरमा दुवै राज्यका नागरिकहरूलाई मेरो तर्फबाट धेरै धेरै शुभकामना। दुवै राज्यहरूले विकासका नयाँ नयाँ उचाइहरू चढ्ने निरन्तर प्रयास गरेका छन्, देशको उन्नतिमा योगदान दिएका छन् अनि दुवै राज्यमा महापुरुषहरूको अविरल श्रृङ्खला अनि समाजका हर क्षेत्रमा उनीहरूका जीवनले हामीलाई प्रेरणा दिइरहन्छ। अनि तिनै महापुरुषहरूलाई स्मरण गर्दै राज्यको स्थापना दिवसमा 2022 स्वतन्त्रताको 75 वर्ष हामी आफ्नो राज्य, आफ्नो देश, आफ्नो समाज, आफ्नो सहर अनि आफ्नो परिवारलाई कुन बाटोमा लैजाने यसबारे सङ्कल्प लिन पर्नेछ। त्यस सङ्कल्पलाई सिद्ध गर्नको निम्ति योजना बनाउन पर्नेछ अनि सबै नागरिकहरूको सहयोगमा अघि बढ्न पर्नेछ। यी दुई राज्यहरूलाई मेरो धेरै धेरै शुभकामना। एउटा समय थियो क्लाइमेट चेन्ज एकाडेमिक वर्ल्डको विषय थियो, सेमिनारको विषय थियो, तर आज हाम्रो दैनिक जीवनमा, सामान्य दिनचर्यामा हामी यो कुरालाई अनुभव गर्छौँ, अचम्म पनि मान्छौँ। प्रकृतिले पनि खेलका सारा नियममा परिवर्तन ल्याएकी छन्। हाम्रो देशमा मई जुनमा जुन गर्मी हुन्थ्यो, यसपल्ट त्यो मार्च अप्रेलमा नै अनुभव भइरहेछ। अनि मलाई मन की बातमा जब म मानिसहरूको सुझाव लिइरहेको थिएँ, धेरजसो सुझाव यो गर्मीको समयमा के गर्ने के नगर्ने भन्ने बारेमा मानिसहरूले दिएका छन्। त्यसो त धेरै कुराहरू प्रचलित छन्, नयाँ छैनन्, तर ठिक समयमा ती कुराहरूको पुनस्मरण लाभदायक हुने गर्छ। एकजना श्रीमान प्रशान्त कुमार मिश्र, अर्का टिएस कार्तिक अनि त्यस्तै अन्य मित्रहरूले चराहरूबारे चिन्ता व्यक्त गरेका छन्। उनीहरूले भनेका छन्, बालकनी, छत आदिमा पानी राखिदिनुपर्छ। अनि मैले देखेको छु परिवारका साना साना नानीहरू यो काम खुबै मजाले गर्दछन्। यो पानी किन भर्नुपर्ने भन्ने कुरा एकपल्ट बुझेपछि उनीहरू दिनमा 10 पल्ट पानी छ कि छैन भनेर हेर्न जानेछन्। साथै चराहरू आए कि आएनन् त्यो पनि हेरिरहनेछन्। हामीलाई यो एउटा खेल चलिरहेझैँ लाग्नेछ। बालक मनमा यी संवेदनाहरू जगाउने एउटा अद्भुत अनुभव हुनेछ। तपाईँ पनि अनुभव गर्नुहोस्। पशु पक्षीहरूसित अलिकति पनि निकटता एउटा नयाँ आनन्दको अनुभूति दिने गर्छ। केही दिनअघि गुजरातबाट श्रीमान जगत भाइले मलाई आफ्नो एउटा किताब सेभ द स्प्यारोज पठाइदिएका छन्। त्यस किताबमा उनले भङ्गेराको सङ्ख्या कम हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन्। तर स्वयंले मिसन मोडमा भङ्गेराको संरक्षणका निम्ति के कस्ता प्रयोग गरे अनि प्रयास गरेका छन् त्यसको खुबै राम्ररी वर्णन त्यस किताबमा गरेका छन्। त्यसै पनि हाम्रो देशमा त पशु पक्षी प्रकृतिसित सहजीवनका कुरा त्यसै रङ्गमा हामी पनि रङ्गिएकै छौँ। तर पनि सामूहिक रूपमा यस्ता प्रयासहरू अघि बढाउनु आवश्यक छ। जब म गुजरातको मुख्यमन्त्री थिएँ, त्यसबेला दाउदी बोहरा समाजका धर्मगुरु सैयदना साहबको 100 वर्ष पुरा भएको थियो। उनी 103 वर्षसम्म जीवित थिए अनि उनको 100 वर्षको निम्ति बोहरा समाजले बुरहानी फाउन्डेसनद्वारा स्प्यारो बचाउन एउटा ठुलो अभियान चलाएका थिए। यसको शुभारम्भ गर्ने अवसर मलाई प्राप्त भएको थियो। लगभग 52,000 बर्ड फिडर्स उनीहरूले संसारको कुना कुनामा वितरण गरेका थिए। त्यसलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा पनि स्थान प्राप्त भएको थियो। प्रायः हामी घरमा यति व्यस्त हुन्छौँ, खबर कागजवाला, दुधवाला, सब्जीवाला, पोस्टम्यान अथवा हाम्रा दैलामा आइपुग्ने कसैलाई पनि गर्मीको दिनमा तिर्खाएको छ कि भनेर पानी पिलाउने हेक्का समेत रहँदैन। युवा साथीहरू, केही कुराहरू म तपाईँहरूसँग पनि त गर्न चाहन्छु। कोही कोही बेला मलाई चिन्ता लाग्छ हाम्रो युवा पिँढीमा कतिजनालाई कम्फर्ट जोनमा नै जीवन बिताउनु मजा आउँछ। आमा बाबु पनि बडो रक्षात्मक तरिकाले उनीहरूको लालन पालन गर्ने गर्छन्। केही अरू एक्सट्रिम पनि हुन्छन्, तर धेरजसो कम्फर्ट जोनवाला नै देखिन्छन्। अब परीक्षाहरू सकिएका छन्, भ्याकेसनको आनन्द उठाउन योजनाहरू बनिसके होलान्। समर भ्याकेसन गर्मी हुँदाहुँदै पनि केही मनपर्दो हुन्छ, तर एउटा मित्र हुनुको नातामा तपाईँको भ्याकेसन यस्तो होस् भन्ने बारेमा म केही कुरा गर्न चाहन्छु। मलाई विश्वास छ कतिले यसको प्रयोग गर्नेछन् औ मलाई बताउने पनि छन्। भ्याकेसनको यो समयको उपयोगबारे म 3 वटा सुझाव दिनेछु। तीमध्ये 3 वटा गर्नुभयो भने त खुबै असल, नत्र कुनै एउटा भए पनि गर्ने प्रयास गर्नुहोला। कोसिस गर्नुहोस् न्यू एक्सपिरियन्स गर्ने, न्यू स्किलको अवसर लिने, कहिले नसुनेको, नदेखेको, नसोचेको, नजानेको ठाउँमा जाने। न्यू प्लेसेस, न्यू एक्सपिरियन्सेस, न्यू स्किल्स। कुनै कुरालाई टिभीमा हेर्नु, किताबमा पढ्नु, परिचितहरूबाट सुन्नु अनि स्वयंले अनुभव गर्नुमा आकाश पातालको फरक हुँदछ। म आग्रह गर्न चाहन्छु यो भ्याकेसनमा तपाईँ जहाँ तपाईँलाई जिज्ञासा छ त्यो जान्ने कोसिस गर्नुहोस्, नयाँ एक्सपेरिमेन्ट गर्नुहोस्। एक्सपेरिमेन्ट पोजिटिभ होस्, अलिक कम्फर्ट जोनबाट बाहिर निकाल्ने होस्। हामी मध्यमवर्गीय परिवारका हौँ, सुखी परिवारका हौँ। साथीहरू, के तपाईँहरूलाई कुनै बेला रिजर्भेसन नगरी रेलवेको 2nd क्लासमा टिकट लिएर चढ्ने, कमसेकम 24 घन्टा यात्रा गर्ने इच्छा हुन्छ? कस्तो अनुभव हुँदो हो? ती अन्य यात्रीहरूले के बात मार्छन्? उनीहरू स्टेसनमा उत्रेर के गर्छन्? सायद सालभरमा सिक्न नसकिने कुरा त्यो 24 घन्टे विदाउट रिजर्भेसनको भिडभाड भएको ट्रेनमा सुत्न पनि नपाइने, उभिएर यात्रा गर्नुपर्दा सिक्न सकिन्छ। कुनै बेला अवश्य अनुभव गर्नुहोस्। म तपाईँहरूलाई सधैँ यसो गर्नुहोस् भन्दिनँ, तर गर्न चाहिँ अवश्य गर्नुहोस्। बेलुकी पख आफ्नो फुटबल, भलिबल अथवा कुनै पनि खेलकुदका साधन लिएर अत्यन्त गरिब बस्तीतिर निस्कनुहोस्। त्यहाँका गरिब नानीहरूसित खेल्नुहोस्, आफै हेर्नुहोस्। जिन्दगीमा त्यस्तो आनन्द पहिले कहिले नभएको अनुभव गर्नुहुनेछ। समाजमा त्यस प्रकारका जीवन बिताउने नानीहरू जब तपाईँसित खेल्ने अवसर पाउनेछन्, उनीहरूका जीवनमा कति ठुलो परिवर्तन आउनेछ त्यो तपाईँले सोच्नुभएको छ? अनि मलाई विश्वास छ, एकपल्ट गएपछि तपाईँलाई घरिघरि जान मन लाग्नेछ। यो अनुभवले तपाईँलाई धेरै कुरा सिकाउनेछ। धेरै भोलेन्टियर अर्गनाइजेसन्स सेवाको काम गरिरहेका हुन्छन्। तपाईँहरू त गुगल गुरुको सम्पर्कमा नै हुनुहुन्छ। त्यहाँ खोज्नुहोस्, कुनै त्यस्तो अर्गनाइजेसनसँग 15-20 दिनको लागि जोडिनुहोस्। जानुहोस्, जङ्गलहरूमा जानुहोस्। धेरै समर क्याम्प लाग्ने गर्छन्, पर्सनालिटी डेभलपमेन्ट क्याम्प लाग्ने गर्छन्, कतिपय अरू विकासका निम्ति लाग्ने गर्छन्। कुनै बेला त्यसमा सामेल हुनुहोस्। साथसाथै यदि तपाईँले त्यस्ता समर क्याम्प, पर्सनालिटी डेभलपमेन्ट आदिका कोर्स गरिसक्नु भएको छ भने पैसा नलिइकन समाजका त्यस्ता मानिसहरूसम्म जाने कोसिस गर्नुहोस् जसले यस्ता अवसरहरू पाउँदैनन्। तपाईँले सिकेका कुरा उनीहरूलाई सिकाउनुहोस्। यी कुराहरू कसरी गरिन्छ त्यो सिकाउन सकिन्छ। मलाई अर्को एउटा कुराको चिन्ताले पनि सताइरहेको छ। टेक्नोलोजी दूरी कम गर्नको निम्ति आएको हो, सीमाहरू समाप्त गर्नको निम्ति आएको हो। तर त्यसको दुष्परिणाम के भइरहेछ भने एउटै घरमा 6 सदस्य एउटै कोठामा बसे पनि एकअर्कासित कति टाढा छन् भन्ने कल्पना नै गर्न सकिन्न। किन? प्रत्येक मान्छे टेक्नोलोजीद्वारा कहीँ अरूतिर बिजी भएको छ। सामूहिकता पनि एउटा संस्कार हो, सामूहिकता पनि एउटा शक्ति हो। दोस्रो मैले भने स्किल। तपाईँलाई नयाँ केही सिक्नु मन लाग्दैन? आज स्पर्धाको युग छ, इक्जामिनेसनमा यति विघ्न डुब्नुपर्ने हुन्छ। राम्रोभन्दा राम्रो अङ्क प्राप्त गर्नको निम्ति कठिनभन्दा कठिन प्रयास गर्नुपर्ने हुन्छ। भ्याकेसनमा पनि कुनै न कुनै कोचिङ क्लास लागिरहेकै हुन्छ। अघिल्लो इक्जामको चिन्ता भइरहेकै हुन्छ। कोही बेला त डर पनि लाग्छ, कतै हाम्रो युवा पिँढी रोबोट त भइरहेको छैन, कतै मसिन जस्तो जिन्दगी त बिताइरहेको छैन। साथीहरू हो, जीवनमा ठुलोभन्दा ठुलो मानिस बन्ने सपना राम्रो कुरा हो, केही गर्ने अठोट राम्रो कुरा हो अनि आवश्यक पनि हो। तर यतातिर पनि ध्यान दिनुहोस्, कतै आफूभित्रको ह्युमन इलिमेन्ट कुण्ठित त भइरहेको छैन? कतै हामी मानवीय गुणहरूबाट टाढा त गइरहेका छैनौँ? स्किल डेभलपमेन्टमा यस पक्षबारे केही जोड दिन सकिन्छ कि? टेक्नोलोजीबाट टाढा आफैसँग समय बिताउने प्रयास, सङ्गीतका कुनै वाद्य सिक्नु, कुनै नयाँ भाषाको 5-50 वाक्य सिक्नु, तमिल होस्, तेलुगु, असमिया, बाङ्ला, मलयालम, गुजराती, मराठी वा पन्जाबी, कुनै पनि भाषा होस्, कति धेरै विविधताले भरिएको छ हाम्रो देश। अनि हेऱ्यौँ भने हाम्रै वरिपरि कोही न कोही सिकाउने मान्छे भेट्न सकिन्छ। स्विमिङ आउँदैन, स्विमिङ सिकौँ, ड्रइङ गरौँ। हुनसक्ला उत्तम ड्रइङ गर्न नसकिएला, तर प्रयास त गर्न सकिन्छ कागज छुने। तपाईँभित्र भएका संवेदनाहरू प्रकट हुन थाल्नेछन्। कहिलेकाहीँ हामीले ससाना ठानेका कामहरू पनि सिक्ने इच्छा राखौँ। तपाईँलाई कार ड्राइभिङ सिक्ने त इच्छा हुन्छ, के कहिले अटो रिक्सा सिक्ने इच्छा गर्नुभएको छ? तपाईँ साइकल त कुदाउनुहुन्छ, तर मान्छे बोक्ने 3-wheeler साइकल चलाउने कोसिस गर्नुभएको छ। तपाईँले अनुभव गर्नुहुनेछ यी सबै नयाँ प्रयोग, यी स्किल्स तपाईँलाई आनन्द पनि दिनेछन् औ जीवनको सीमितताबाट तपाईँलाई बाहिर पनि निकालिदिनेछन्। आउट अफ बक्स केही गर्नुहोस् मित्रहरू, जिन्दगी बनाउने अवसर यही त हो। यदि तपाईँ सबै इक्जाम समाप्त भएपछि करियरको नयाँ स्तरमा गएर सिक्छु भन्ने सोच्नुहुन्छ भने त्यो अवसर कहिल्यै पाउनुहुने छैन। त्यसबेला तपाईँ अरू नै समस्यामा पर्नुहुनेछ। त्यसैले म तपाईँहरूलाई भन्न चाहन्छु, तपाईँलाई जादु सिक्ने मन छ भने तासको जादु सिक्नुहोस्। आफ्नो साथीहरूलाई जादु देखाउने गर्नुहोस्। कुनै न कुनै आफूले नजानेको कुरा जान्ने प्रयास गर्नुहोस्। त्यसबाट अवश्य तपाईँलाई लाभ हुनेछ। तपाईँभित्रको मानवीय शक्तिले चेतना प्राप्त गर्नेछ। विकासको निम्ति खुबै राम्रो अवसर बनिनेछ। म आफ्नो अनुभवको आधारमा भनिरहेछु, संसारलाई हेरेर के कति सिक्न सकिन्छ, बुझ्न सकिन्छ त्यो हामी कल्पना गर्न सक्दैनौँ। नयाँ स्थान, नयाँ सहर, नयाँ नगर, नयाँ गाउँ, नयाँ इलाका, तर जानभन्दा अघि कहाँ जानु हुँदैछ त्यसको अभ्यास गरेर अनि एक जिज्ञासुले झैँ त्यसलाई हेर्नु, बुझ्नु, मानिसहरूसित चर्चा गर्नु, उनीहरूलाई सोध्नु आदि प्रयास गरे त्यसको आनन्द नै बढेर जानेछ। तपाईँ अवश्य कोसिस गर्नुहोस् अनि धेरै ट्राभलिङ नगर्ने निश्चय गर्नुहोस्। एक ठाउँमा गएर 3-4 दिन बिताउनुहोस्, अर्को ठाउँमा जानुहोस्, त्यहाँ पनि त्यसरी नै 3-4 दिन बिताउनुहोस्। यसबाट तपाईँलाई धेरै कुरा सिक्ने अवसर प्राप्त हुनेछ। म चाहन्छु जब तपाईँ जानुहुनेछ मसित आफ्ना फोटोहरू सेयर गर्नुहोस्। यो राम्रो पनि हो, नयाँ के देख्नुभयो, कहाँ जानुभयो, तपाईँ हेसट्याग इन्क्रेडिबल इन्डियाको उपयोग गरेर आफ्नै अनुभवहरू सेयर गर्नुहोस्। साथीहरू, यसपल्ट भारत सरकारले पनि तपाईँहरूका निम्ति खुबै ठुलो अवसर प्रदान गरिरहेको छ। नयाँ पिँढी त नगदबाट प्रायः प्रायः मुक्त भइरहेकै छ, तिनलाई क्यासको आवश्यकता छैन, उनीहरू डिजिटल करेन्सीमा विश्वास गर्न थालेका छन्। तपाईँहरू त यसको प्रयोग गर्नु नै हुन्छ, तर यसै योजनाबाट तपाईँ कमाई पनि गर्न सक्नुहुन्छ, यसबारेमा सोच्नुहोस्। भारत सरकारको एउटा योजना छ, भीम एप तपाईँ डाउनलोड गर्नुहुन्छ, उपयोग पनि गर्नुहुन्छ होला, तर यदि अरूलाई रेफर गर्नुहुन्छ भने, कसैलाई यससँग जोड्नुहुन्छ भने, अनि यदि ती नयाँ व्यक्तिले 3 ट्रान्ज्याक्सन गर्छन् भने, आर्थिक कारोबार 3 गर्छन् भने, यसको निम्ति तपाईँलाई 10 प्राप्त हुनेछ। तपाईँको खातामा सरकारको तर्फबाट 10 जम्मा हुनेछ। यदि दिनमा तपाईँले 20 जोड्नुभयो भने दिनभरिमा 200 कमाउनुहुनेछ। व्यापारीहरूको पनि कमाइ हुनेछ, विद्यार्थीहरूले पनि कमाउन सक्नेछन्। अनि यो योजना 14 अक्टोबरसम्मलाई रहेको छ। यसबाट डिजिटल इन्डिया बनाउनमा तपाईँको योगदान रहनेछ। न्यू इन्डियाको तपाईँ एक प्रहरी बन्नुहुनेछ। भ्याकेसनको भ्याकेसन अनि कमाइको कमाइ, रेफर एन्ड अर्न। साधारणत भिआइपी कल्चरप्रति हाम्रो देशमा एक प्रकारको घृणाको वातावरण देखिन्छ, तर यो कति गहिरो रहेछ मैले भर्खर अनुभव गरेँ। सरकारले हिन्दुस्तानमा जति नै ठुलो व्यक्तिले पनि आफ्नो गाडीमा रातो बत्ती लाएर हिँड्न नपाउने तय गर्यो। त्यो एक प्रकारले भिआइपी कल्चरको सिम्बल बनेको थियो। अनुभव भएअनुसार रातो बत्ती त भेहिकलमा लगाइन्थ्यो, गाडीमा लगाइन्थ्यो, तर बिस्तार त्यो दिमागमा पस्थ्यो, अनि दिमागी हिसाबमा भिआइपी कल्चर फस्टिसकेको छ। हाललाई रातो बत्ती त हटिसक्यो, तर कसैले भन्न सक्दैन त्यो दिमागमा पसेको रातो बत्ती निस्कियो या निस्किएको छैन। मलाई एउटा बडो इन्ट्रेस्टिङ फोन कल आयो। त्यस फोनमा उनले आशंका पनि व्यक्त गरेका छन्, तर अहिलेलाई यति अन्दाज गर्न सकिन्छ त्यस फोन कलबाट कि साधारण मानिस यी सब कुरा मन पराउँदैनन्, उनीहरू यसलाई दूरी सम्झन्छन्। नमस्कार प्रधानमन्त्रीजी, म शिवा चौबे जबलपुर मध्य प्रदेशबाट बोल्दैछु। म गभर्मेन्टको रेड बेकन लाइट ब्यानबारे केही भन्न चाहन्छु। मैले एक लाइन पढेँ न्युज पेपरमा, त्यसमा लेखिएको थियो एभ्री इन्डियन इज अ भिआइपी अन द रोड। यो सुनेर मलाई खुबै गर्व अनुभव भयो अनि खुसी पनि लाग्यो। आज मेरो समय पनि उत्तिकै जरुरी छ, मलाई ट्राफिक जाममा फस्नुपर्ने छैन अनि कसैको लागि बाटोमा रोकिनुपर्ने छैन। त्यसैले म तपाईँलाई हृदयबाटै धेरै धन्यवाद दिन चाहन्छु यस डिसिसनको निम्ति। अनि जुन तपाईँले स्वच्छ भारत अभियान चलाइरहनु भएको छ, यसमा हाम्रो देश मात्र होइन तर हाम्रो रोडहरूबाट भिआइपीको दादागिरी पनि सफा भइरहेको छ, यसको निम्ति पनि धन्यवाद। सरकारी निर्णयद्वारा रातो बत्ती हट्नु त व्यवस्थाको एक पाटो हो, तर मनबाट पनि यसलाई निकाल्ने प्रयत्न गरिनु आवश्यक छ। हामी सबै मिलेर जागरूक प्रयास गर्यौँ भने यो हट्नेछ। न्यू इन्डियाको हाम्रो कन्सेप्ट यही हो, देशमा भिआइपीको स्थानमा इपिआईको महत्त्व बढोस्। अनि जब म भिआइपीको स्थानमा इपिआई भनिरहेछु, यहाँ मेरो भाव स्पष्ट छ, एभ्री पर्सन इज इम्पोर्टेन्ट। प्रत्येक व्यक्तिको आफ्नै महत्त्व हुन्छ, प्रत्येक व्यक्तिको आफ्नै महात्म्य छ। 125 करोड देशवासीको महत्त्व र महात्म्य स्वीकार गर्ने हो भने महान सपनाहरू पूरा गर्नलाई कति ठुलो शक्ति एकत्रित हुनेछ, हामी सबैले मिलेर गर्नुपर्नेछ। मेरा प्यारा देशवासी, म सधैँ भन्ने गर्छु, हाम्रो इतिहासलाई, हाम्रो संस्कृति, हाम्रो परम्परालाई बारम्बार सम्झिरहनु आवश्यक छ। त्यसबाट हामीलाई ऊर्जा प्राप्त हुँदछ, प्रेरणा प्राप्त हुँदछ। यस वर्ष हामी 125 करोड देशवासी सन्त रामानुजाचार्यजीको 1000 जयन्ती मनाइरहेछौँ। कुनै कारणवश हामी यति बाँधियौँ, यति सानो हुन पुग्यौँ, धेरभन्दा धेर शताब्दीहरूसम्मको मात्र विचार गरिरह्यौँ। संसारका अरू देशको निम्ति शताब्दीको ठुलो महत्त्व होला, तर भारत यति पुरातन राष्ट्र हो, उसको भाग्यमा 1000 अनि त्यसभन्दा पनि पुराना यादहरूलाई मनाउने अवसर हामीले पाएका छौँ। 1000 अघिको समाज कस्तो थियो होला, सोच कस्तो थियो होला, अलिकति कल्पना गर्नुहोस् त। आज पनि सामाजिक रूढीहरू तोडेर निस्कनु कति कठिन छ। 1000 अघि कस्तो हुन्थ्यो होला, थोरैलाई मात्र थाहा होला। रामानुजाचार्यजीले समाजमा रहेका कुरीति, सानो ठुलोको भाव, छुत अछुतको भाव, जातिवादको भाव आदि विरुद्ध ठुलो सङ्घर्ष गरेका थिए। समाजले अछुत मानेकाहरूलाई स्वयंले अँगालेका थिए। 1000 अघि उनीहरूको मन्दिर प्रवेशको निम्ति आन्दोलन गरेर सफलतापूर्वक मन्दिर प्रवेश गराएका थिए। हामी साँच्चै भाग्यशाली छौँ। प्रत्येक युगमा हाम्रो समाजबाट कुरीति र कुप्रथाहरू नाश गर्नको निम्ति हाम्रै समाजबाट महापुरुषहरू जन्मेका छन्। सन्त रामानुजाचार्यजीको 1000 जयन्ती मनाइरहेछौँ भने सामाजिक एकताको निम्ति सङ्गठनमा शक्ति छ यस भावलाई जगाउनको निम्ति हामी उनीबाट प्रेरणा अवश्य लिउँ। भारत सरकार पनि भोलि 1 मई सन्त रामानुजाचार्यजीको स्मृतिमा एउटा स्ट्याम्प रिलिज गरिरहेछ। म सन्त रामानुजाचार्यजीप्रति आदरपूर्वक नमन गर्दछु, श्रद्धासुमन अर्पित गर्दछु। मेरा प्यारा देशवासी, भोलि 1 मईको अझ अर्को पनि महत्त्व छ। विश्वका धेरै भागमा यसलाई श्रमिक दिवसको रूपमा मनाइन्छ, अनि जब श्रमिक दिवसको कुरा आउँछ लेबरको चर्चा हुन्छ, लेबरर्सको चर्चा हुन्छ। मलाई बाबा साहेब अम्बेडकरको सम्झना आउनु स्वाभाविक हो। अनि थोरैलाई मात्र थाहा होला, आज श्रमिकहरूलाई जुन सहुलियतहरू प्राप्त भइरहेका छन्, जुन सम्मान प्राप्त भइरहेको छ, त्यसको निम्ति हामी बाबा साहबको आभारी छौँ। श्रमिकहरूको कल्याणको निम्ति बाबा साहेबको योगदान अविस्मरणीय छ। आज बाबा साहबको कुरा गर्दा, सन्त रामानुजाचार्यजीको कुरा गर्दा, 12 शताब्दीका कर्नाटकका महान सन्त अनि समाज सुधारक जगद्गुरु बसवेश्वरजीको पनि सम्झना आउँछ। हिज मात्र मलाई एउटा समारोहमा जाने अवसर प्राप्त भयो। उनको वचनामृतको सङ्ग्रहको लोकार्पणको अवसर थियो। 12 शताब्दीमा कन्नड भाषामा उनले श्रम श्रमिकमाथि गहन विचार राखेका छन्। कन्नड भाषामा उनले भनेका छन्, काय कवे कैलास, यसको अर्थ हो तपाईँ आफ्नो परिश्रमद्वारा नै भगवान् शिवको घर कैलाशको प्राप्ति गर्न सक्नुहुन्छ, अर्थात् कर्म गरेर नै स्वर्गको प्राप्ति हुँदछ। अर्को शब्दमा भन्नु हो भने श्रम नै शिव हो। म घरिघरि श्रमेव जयतेको कुरा गरिरहन्छु, डिग्निटी अफ लेबरको कुरा गरिरहन्छु। मलाई स्पष्ट याद छ, भारतीय मजदुर सङ्घका जनक अनि चिन्तक जसले श्रमिकहरूका निम्ति धेरै चिन्तन गरे, यस्ता श्रीमान दत्तोपन्त ठेगडी भन्ने गर्थे। एकातिर माओवादी प्रेरित विचार थियो, दुनियाँका मजदुर एक हौँ, अनि दत्तोपन्त ठेङ्ग्री भन्थे, हे मजदुरहरू हो, आऊ दुनियाँलाई एक बनाऊ। एकातर्फ भनिन्थ्यो, वर्कर्स अफ द वर्ल्ड युनाइट, भारतीय चिन्तनबाट निस्किएको विचारधारालाई लिएर दत्तोपन्त ठेङ्ग्री भन्ने गर्थे, वर्कर्स युनाइट द वर्ल्ड। आज श्रमिकहरूको कुरा गर्दा दत्तोपन्त ठेङ्ग्रीजीलाई सम्झनु स्वाभाविक हो। मेरा प्यारा देशवासी, केही दिनपछि हामी बुद्ध पूर्णिमा मनाउनेछौँ। विश्वभरि नै भगवान बुद्धसित जोडिएका मानिसहरू उत्सव मनाउँछन्। विश्व आज जुन समस्याहरू माझ फँसेको छ, हिंसा, युद्ध, विनाशलीला, शस्त्रहरूको स्पर्धा, जब यो वातावरण देख्छौँ त्यति बेला बुद्धका विचार अत्यन्त रिलिभेन्ट लाग्छन्। अनि भारतमा त अशोकको जीवन युद्धदेखि बुद्धको यात्रामा उत्तम प्रतीक हो। मेरो सौभाग्य बुद्ध पूर्णिमाको यस महान पर्वमा युनाइटेड नेसन्सद्वारा वैशाख डे मनाइने गरिन्छ। यसपल्ट यो श्रीलङ्कामा हुनेछ। यस पवित्र पर्वमा मलाई श्रीलङ्कामा भगवान् बुद्धप्रति श्रद्धासुमन अर्पित गर्ने एउटा अवसर प्राप्त हुनेछ, उनलाई स्मरण गर्ने अवसर प्राप्त हुनेछ। मेरा प्यारा देशवासी, भारतमा सदैव सबका साथ सबका विकास यही मन्त्रलाई लिएर अघि बढ्ने प्रयास गरिएको छ। अनि जब हामी सबका साथ सबका विकास भन्छौँ, यो केवल भारतभित्र मात्र नभएर वैश्विक परिवेशको सन्दर्भमा पनि हुँदछ, अनि विशेष गरी छिमेकी देशहरूका निम्ति पनि। हाम्रा छिमेकी देशहरूको साथ होस्, छिमेकी देशहरूको विकास होस्, अनेक प्रकल्प चल्ने गर्छन्। 5 मईका दिन भारतले दक्षिण एसिया सेटेलाइट लन्च गर्नेछ। यस सेटेलाइटको क्षमता तथा यसबाट प्राप्त हुने सुविधाहरूद्वारा दक्षिण एसियाको आर्थिक तथा डेभलपमेन्टल प्राथमिकताहरू पुरा गर्नमा धेरै सहायता पुग्नेछ। नेचरल रिसोर्सेस म्यापिङ होस् वा टेलिमेडिसिन होस्, एजुकेसनको क्षेत्र होस् वा अधिक गहिरो आइटी कनेक्टिभिटी होस्, पिपल टु पिपल सम्पर्कको प्रयास होस्, सम्पूर्ण दक्षिण एसियासित सहयोग बढाउनको निम्ति भारतको एउटा महत्त्वपूर्ण कदम हो, अनमोल उपहार हो। साउथ एसिया सेटेलाइटसँग जोडिएका दक्षिण एसियाली देशहरू सबैलाई तिनीहरूका महत्त्वपूर्ण प्रयासको निम्ति स्वागत जनाउँदछु, शुभकामना दिँदछु। मेरा प्रिय देशवासी, गर्मी धेरै छ, आफ्नो ख्याल राख्नुहोला, आफ्नाहरूको पनि ख्याल राख्नुहोला। धेरै धेरै शुभकामना, धन्यवाद।